यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्था पार लगाउन पेरिस सम्झौतामा गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा आयोजना गरिएको हिन्दकुश हिमालय क्षेत्रका मुलुकका सांसदको सम्मेलनको हिजो उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले विश्व तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्नुपर्ने बताउनुभयो। विश्व तापमान वृद्धि हुँदै गर्दा हिन्दकुश हिमालय क्षेत्र विश्व औसतभन्दा बढ़ी दरमा तातिरहेको बताउँदै राष्ट्रपति पौडेलले पछिल्ला दशकमा यस क्षेत्रमा हिमनदी द्रुत गतिमा पग्लिने भएका कारण बाढ़ी र भूस्खलन जस्ता जलवायुजन्य विपद वृद्धि भएको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री आरजू राणा देउवाले जलवायु परिवर्तन मानव सभ्यताको संकट भएकाले यो समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर साई ठकुरीले नेपालले जलवायु परिवर्तनको दुःखद अनुभव बिहोरिरहेको बताउँदै हालै रसुवामा आएको बाढ़ी तराई मधेसमा देखिएको खडेरीको समस्याले खाद्य सुरक्षाको समेत चिन्ता बढ़ाएको बताउनुभयो। आजसम्म चल्ने सम्मेलनमा हिन्दकुश हिमालय क्षेत्रका देशहरू नेपाल भारत चीन बंगलादेश भूटान म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क 2076लाई समय सापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे हिजो जानकारी लिनुभएको छ। सूचना तथा संचार प्रविधिको उपयोग गरेर सुशासन विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड़ दिँदै आउनुभएका प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ सचिव राधिका अर्यालले नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स एआई नीति 2082 स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समय सापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृह कार्य शुरू गरेको बारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो। प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्कमा डिजिटल इको सिस्टमको पूर्वाधार पहुँच क्षमता विकास र रूपान्तरणको अवधारणा समावेश गरिएको छ। प्रस्तावित नयाँ फ्रेमवर्क मन्त्री परिषदबाट स्वीकृतपछि कार्यान्वयनमा आउनेछ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पुराना पार्टीहरूले केही गर्न सकेनन् भन्ने अतिरंजित र नकारात्मक भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोशिश भइरहेको बताउनु भएको छ। पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा हिजो केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया तथा तीजको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कुनै पनि भ्रममा नपरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महामन्त्री गगन थापाले पार्टीका शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक सम्बन्धी समिति सचिवालयले तयार पारेको प्रतिवेदन पेश भएको छ। समितिको हिजो बसेको बैठकमा समिति सचिवालयले प्रतिवेदनमा दोहोरिएका विषय हटाई नमिलेका विषयमा भाषा मिलाई तयार गरेको विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेको हो। यस्तै हिजोको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विपन्न विद्यार्थीलाई 2.5% आवास सुविधा दिने गरेको प्रस्तावमा सांसदहरूको सहमत हुन नसकेपछि यस विषयमा आगामी बैठकमा थप छलफल गरी निर्णय गर्ने बताइएको छ। संघीय निजामती सेवा विधेयकमा संविधान संघीयता समानुपातिक समावेशिता र पारदर्शितामा विशेष ध्यान दिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा विधेयकमाथि हिजो भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सबै तहका कर्मचारीहरूको वृत्ति विकासका लागि समान व्यवस्था गर्नुपर्ने सरूवा र बढ़ुवालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरूवा बढ़ुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन प्रशासनिक संघीयता सुदृढ़ बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्वपूर्ण दस्तावेज भएको पनि बताउनुभयो। प्रतिनिधि सभाबाट पास भएको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधान व्यवस्थापन समितिमा पठाएको छ। विधेयकमाथि 193 बुदामा 16 समूहमा 43 जना सांसदहरूले संशोधन प्रस्ताव राख्नु भएको छ। रौतहटको गौरमा 27 जनाको ज्यान जाने गरी 19 वर्ष अघि भएको व्यक्तिगत हत्याको घटना अनुसन्धान र अभियोजनका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। राजनैतिक वृत्तमा समेत बेला बेलामा चर्चा पाउने उक्त हत्याकाण्डको अनुसन्धानका लागि सर्वोच्चले न्यायिक सक्रियता देखाएको हो। घटनामा 115 जना घाइते भएका थिए। घटनामा संलग्न भएको भन्दै 2064 वैशाख 28 गते प्रहरीमा परेको 130 जना विरूद्धको किटानी जारी विचाराधीन रहेको छ। घटनामा केन्द्रीय राजनीतिमा सक्रिय रहेका उपेन्द्र यादव, रामबाबु यादव, रामेश्वर राय यादव लगायत व्यक्तिमाथि समेत जाहेरी छ। मृत्यु हुनेमा अधिकांश माओवादीका कार्यकर्ता रहेका थिए। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राउघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा हिजो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदूरहरूको पहिचान खुलेको छ। रघुगंगा गाउँपालिका 4 दङनामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर 2 जनाको मृत्यु र 5 जना घाइते भएका छन्। बागलुङको तमान खोला गाउँपालिका 1 22 वर्षीय सुजन बुढा मगर र चितवनका अन्दाजी 45 वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो। पहिरोमा पुरिएर घाइते भएका भारतको गोपाल गंगाका 55 वर्षीय धरम कुशवा, बिहार सासाराम जिल्लाका 55 वर्षीय भैयाराम चौधरी र बाराको निजगढ़ नगरपालिका 7 40 वर्षीय कुमार थापा मगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डायलसिस सेवा शुरू भएको छ। निर्गौलाका बिरामीका लागि महत्वपूर्ण र अत्यावश्यक डायलसिस सेवा जुम्लामै शुरू भएपछि बिरामीलाई सहज हुने प्रतिष्ठानका उपकुलपति डाक्टर पूजन रोकायले बताउनुभयो। जुम्लामा 2080 सालमै डायलसिस सेवाको शुभारम्भ गरिए पनि उपकरण र जनशक्तिको अभावका कारण सञ्चालनमा आउन सकेको थिएन। भारतीय सरकारले नेपाली सेनालाई केही थान, सवारी साधन, घोड़ा र विपदपछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ। नेपालको 2 दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले सैनिक मुख्यालय जंगी अड्डामा हिजो आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गर्नुभएको हो। भारतबाट 6 थान सवारी साधन, 5 वटा घोड़ा तथा विपद घटनापछि खोजी र अनुसन्धानमा सहयोग पुर्याउन सक्ने तालिम प्राप्त 2 वटा कुकुर रहेको छ। यसअघि प्रधान सेनापति अशोकराज सिग्देल र विदेश सचिव मिश्री बीच सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा दुई देश बीचको सहयोग सम्बन्ध र आपसी हितका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्वाचन आयोगले आगामी कार्तिक 17 गते रूपन्देही क्षेत्र नम्बर 3 हुने उपनिर्वाचनका लागि 26 राजनीतिक दल दर्ता गरेको छ। दल दर्ताका लागि आएका 27 राजनीतिक दलमध्ये कानूनी रित पूरा भएका 26 वटा दललाई आयोगको सोमबारको निर्णय अनुसार दर्ता गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको संविधानको धारा 271 र राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 48 बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो। नेपाल विद्यार्थी संघ, अनिराशबिउ क्रान्तिकारी लगायत 16 वटा विद्यार्थी संगठनले तत्काल विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्। संयुक्त विद्यार्थी संगठनका तर्फबाट हिजो प्रतिनिधि सभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै तत्काल ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव विरूद्ध हिजो विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। कैलालीको चुरे गाउँपालिका वड़ा नम्बर 6 स्थित ग्वासी सामुदायिक वनको घाट गद्दी गरेको काठको बिमार्क र छोट पूर्जीका लागि सेवाग्राहीसँग घुस रिश्वत माग गरेको आरोप लागेको छ। झापामा लम्पी स्किन रोगबाट 437 वटा पशु चौपाय मरेका छन् भने 15,158 वटा चौपाय प्रभावित भएका छन्। साउन मसान्तसम्मको तथ्याङ्क अनुसार 3,804 वटा चौपाय लम्पी स्किन रोगबाट संक्रमित भएको पशु सेवा विज्ञ केन्द्र झापाले जनाएको छ। झापामा हालसम्म 79,674 वटा पशु चौपायलाई लम्पी स्किन विरूद्धको भ्याक्सिन दिएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिनुभयो। र नेपाल रेलवे कम्पनीले जनकपुर जयनगर रेलवेको घाटा कम गर्नका लागि कार्गो रेल सेवा सञ्चालनको तयारी गरेको छ। भारत सरकारको करिब 10 अर्बको लागतमा भारतको जयनगरदेखि जनकपुर धाम हुँदै महोत्तरीको बिजलपुरासम्म संचालनमा रहेको ब्रोड गेज यात्रुवाहक रेलसँगै कार्गो सेवा संचालनका लागि विभिन्न निकायहरूमा पत्राचार गर्ने काम भइरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।